तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
कार्यक्रम देश परदेशबाट मिलन तिमिल्सिना र सञ्जिता देवकोटाको नमस्कार। कार्यक्रम देश परदेश हरेक मंगलबार बिहानको 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
कोरोना महामारीले हजारौंको रोजगारी गुम्यो। परदेशमा काम गुमेपछि घर फर्कन नेपाली श्रमिकले महिनौं कुर्नु पर्यो। परदेशबाट घर विदामा आएकाहरू यतै रोकिनु पर्यो। समयमै काममा फर्कन नपाउँदा विदेशको काम अब के होला भनेर धेरैजना पिरो लिए। तर यसरी पिरिने मध्ये केहीले चाहिँ महामारीको अन्यल डर र त्रासकै बीचमा देशमै अवसर जुराए।
महामारीका कारण भएको लकडाउनमा जहाजहरू बन्द भएपछि परदेश उड्न ठिक्क परेका केहीले आफ्नै बारीमा तरकारी र खोरमा बाख्रा पालेर व्यवसाय थाले। देशमै काम थालेपछि विदेशमा काम नपाउने चिन्ता हरायो। समय बित्दै जाँदा विदेशको रोजगारी भन्दा देशभित्रै थालेको काम भरपर्दो ठहरियो। आजको देश परदेश वैदेशिक रोजगारीमा गएका युवा नेपाल आएका बेला महामारीले देशमै अड्किएपछि यही शुरू गरेको उद्यमका विषयमा केन्द्रित छ।
विदेश जान बाजुराबाट काठमाडौँ आएका लालबहादुरले काठमाडौँको किर्तिपुरमा तरकारी फलाउन थालेपछि विदेशको कमाईलाई यतैको आमदानीले जित्यो।
विदा सकिएपछि मलेसिया जान काठमाडौँ आइपुगे पनि जहाज बन्द भएपछि आफ्नै घर इलाम फर्किएर बाख्रा पाल्न थालेका युवा याम र राजकुमार राईको अनुभव।
परिश्रम चाहिँ गर्नु पर्यो होइन, यहाँ पनि अब गर्दा चाहिँ सुनै फल्दो रहेछ होइन, विदेशमा गएर चाहिँ हरेक दुःखहरू हुन्छ।
अनि सजिलै कमाइ हुने म्यान पावरको काम र वैदेशिक रोजगारी छाडेर कृषि र पशुपालन व्यवसायमा लागेका छविलाल अधिकारीको अनुभव।
नेपालमा गरेको कामबाट चाहिँ आत्मसन्तुष्टि पाइने, शिक्षालाई मात्रै नहेरेर परिवार आफ्नो मनको शान्ति जुन आनन्द हुन्छ नि त्यो भनेको चाहिँ यही बसेर मिल्छ।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ यो साताका मुख्य गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
के तपाईँ कतार, साउदी, कुवेत र ओमानबाट घर फर्कने दिन कुरिरहनु भएको छ? यदि छ भने अब तपाईँको प्रतीक्षाको घड़ी सकिएको छ। आउँदो अक्टोबर 1 ओमान, कतार, साउदी र कुवेतबाट नेपालमा नियमित उडान हुने भएको छ। नियमित उडान शुरू भएपछि दूतावासले प्राथमिकतामा राखेका आधारमा घर आउन पाउने भन्ने हुँदैन। तपाईँले टिकट काटेर आफूलाई उपयुक्त समयमा घर फर्कन पाउनुहुन्छ। पीसीआर परीक्षण गरी नेगेटिभ भएको रिपोर्ट लिएर आएमा सिधै होम क्वारेन्टिनमा बस्न पाइन्छ भने पीसीआर नगरी आएमा काठमाडौँमा आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्छ। नेपाल र इजरायल बीच यही असोज 14 श्रम सम्झौता हुने भएको छ। इजरायलको नर्सिङ क्षेत्र अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो। दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन्। सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण पाउनेछन्। युएई को निजी क्षेत्रमा काम गर्ने महिलाको पनि अब पुरूषको सरह पारिश्रमिक हुने भएको छ। युएईले ल्याएको नयाँ कानून लागू भएसँगै युएईमा निजी संस्थामा कार्यरत महिला कर्मचारीको पारिश्रमिक पनि पुरूष कर्मचारीको बराबर भएको हो। अब ओमान जान परराष्ट्र मन्त्रालयबाट अनुमति लिन नपर्ने भएको छ। ओमानको कोरोना सम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय अनुसार यसअघि विदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्व अनुमति लिन नपर्ने भएको हो। तर छ महिनाभन्दा बढ़ी अवधि ओमान बाहिर रहेकाको हकमा भने ओमानको आरओपीबाट जारी हुने नो अब्जेक्सन सर्टिफिकेट भने अनिवार्य गरिएको छ। दक्षिण कोरियाले ईपीएस कानूनमा सुधार गर्ने भएको छ। परिवर्तन हुने नियम अनुसार कार्यालय परिवर्तन गरेका श्रमिक पनि कमिटेडलाई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन्। यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नुपर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ। त्यसै गरी एउटै कम्पनीमा लगातार 4 वर्ष 10 महिना काम गरेर स्वदेश फर्की पुनः कमिटेड श्रमिकको रूपमा त्यही कम्पनीमा 3 महिनापछि मात्र जान पाउने अहिलेको व्यवस्थालाई 1 महिनामै जान पाउने गरी संशोधनको तयारी गरिएको छ।
सुन्नुभयो यो साताका मुख्य गतिविधि। अब आजको कार्यक्रम शुरू गरौं बाजुराका लालबहादुर शाहीको कथाबाट। जहाज उडेको भए लालबहादुर शाही यति बेला मलेसियाको सुपर मार्केटमा व्यस्त हुनुहुन्थ्यो। तर लालबहादुर मलेसिया उड्नुभन्दा 20 दिन अघि कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भयो। मलेसिया जाने जहाज बन्द भए पनि लालबहादुर चुप लाग्नु भएन। योजना बिना काम गर्दा फाइदा भन्दा नोक्सान धेरै हुन्छ भन्ने बुझेका लालबहादुरले महामारीको समयमा थोरै लगानीमा धेरै फाइदा हुने काम खोज्नुभयो।
काठमाडौँको किर्तिपुरमा जग्गा भाडामा लिएर बेच्न गाह्रो नहुने र नबिके ठूलो घाटा नहुने धनियाँ रोपेर नयाँ काम सुरु गर्नुभयो। घाटाका लागि समेत तयार लालबहादुरले लकडाउनकै समयमा धनियाँ बेचेर 20,000 रुपियाँ नाफा कमाएपछि विदेश जाने मन यतै रमाउन थाल्यो। सुनौ मौसम अनुसारका तरकारी खेती गरेर मनग्ञ नाफा कमाइरहेका लालबहादुरका कुरा।
राम्रो मेहनत गरेको थियो, हल्का फल मिल्यो। अब यस्तो सबै लकडाउन भएको बेला, सबै अब घरमै बसेको बेला आफूले त्यो कमाएर बेच्नु अब अर्कै अर्कै फिलिङ्स, अर्कै मजा, अर्कै आउँदो रहेछ नि। त्यही अब खुसी लाग्यो। अब लकडाउनमा त्यतिकै बसेर त्यतिकै बस्नुभन्दा, समय बर्बाद गर्नुभन्दा, अब तपाईँलाई थाहै छ विदेशमा अब समयको कति ऊ हुन्छ, कति मान्यता हुन्छ, कति मिहिनेत गर्नुपर्छ। एक दुई मिनटको, दुई मिनटको पनि ऊ हुन्छ भने अब के गर्नु पर्यो? यता त गर्नु पऱ्यो नि म्याम, अब त्यतिकै त समय बर्बाद गर्नु भएन भन्ने भयो नि त।
किर्तिपुरको माटोमा पसिना बगाइरहनु भएका बाजुराका लालबहादुर शाही हर्षित हुनुहुन्छ आजकल। खुशी हुनुको एउटै कारण हो स्वदेशमै कमाई थाल्नु। खुशी हुन ठूलो कारण किन चाहियो र? तर स्वदेशमै काम थाल्न भने धेरै कुरा चाहिने रहेछ। त्यसमा पनि सबैभन्दा ठूलो कुरा हो मेहनत। मलेसियाबाट घरविदामा आउनुभएका लालबहादुर लकडाउनका कारण फर्कन पाउनु भएन। परदेशमा सेकेण्ड र मिनेटको महत्व बुझ्नुभएका लालबहादुरले महामारीको बहानामा आफ्नो समय खेर फाल्नु भएन। त्यसैले थाल्नुभयो स्वदेशमै व्यवसाय। काम भन्नासाथ धेरै लगानीमा ठूलो गर्नपर्छ भन्ने छैन, जति होस् शुरूआत गर्नपर्छ। लालबहादुरले पनि परिस्थितिलाई मध्यनजर गर्दै काम थाल्नुभयो। एक रोपनी जग्गा भाडामा लिनुभयो अनि थाल्नुभयो तरकारी खेती। 1 महिनाको अवधिमा उहाँले धनियाँ बेचेर मात्र 20,000 रुपियाँ नाफा गर्नुभयो। आफ्नै पौरखले परिवारको साथमा रहेर गरेको कमाईले उहाँलाई थप हौसला मिल्यो। विदेशमा मात्र कमाई हुन्छ भन्ने उहाँको सोच बदलियो।
आफ्नै देशमा गरेपछि हुँदो रहेछ भन्ने लाग्यो मलाई, किनभने मैले पहिला त त्यस्तो सोच्थेँ म्याम, होइन अब विदेशी जानुपर्छ, विदेशी गरेर ऊ गर्नुपर्छ भन्ने थियो पहिला त, होइन। तर अहिले आएर कस्तो लाग्यो भने मलाई त यहीँ ठिक छ, यहीँ नेपालमै, आफ्नो स्वदेशमै बसेर गर्नु सकिँदो रहेछ, नेपालमा बसेर गरेपछि हुँदो रहेछ भन्ने लाग्यो। मलेसियामा त म्याम कस्तो हुन्थ्यो भने 60-70 हजार हुन्थ्यो, तर किनभने त्यहाँको 60-70 हजार यहाँको 20 हजार, तर मलाई यहाँकै 20 हजार बढी लाग्यो कि। देश हो आफ्नोमा, अब आफ्नो जन्म अब भूमि हो, किनभने अब आफ्नो परिवारसँग बसेर रमाइलो गरेर मजाले रमाउँदै हाँस्दै खेल्दै गरेको छुट्टै अर्कै छुट्टै मजा आउँदो रहेछ नि।
ठूलो व्यवसाय थालेको भए त्यही अनुसार लगानी जुटाउन पर्थ्यो, उत्पादन कुर्न पर्थ्यो, बजारको चिन्ता हुन सक्थ्यो। तर लालबहादुरले भने महामारीको समयलाई ध्यानमा राखेर जुक्ति लगाउनु भयो। त्यही जुक्तिले न लगानीको चिन्ता भयो न बजारको, मेहनत अनुसारको आमदानी भयो।
अब त्यो मुठा बनाएर बेच्न गइरहेको थिएँ नि, अब धनियाँलाई धनियाँ त अब यसो लिनिन्छ कि भनेर माग साग लगाएर आफ्नो गरेर पुरै राम्रो तरिकाले सोधेर बेचिरहेको थिएँ। पसलमा अब अर्डर गर्नुहुन्थ्यो कहिले होइन, त्यही तरकारी पसलमा, त्यही हो आफ्नो चिज हो, आफ्नो चिज बेच्न लागि त्यति अप्ठ्यारो भएन, किन गर्नु त हुन्थ्यो, हिँडेर जानु पर्थ्यो, राति गर्नु पर्थ्यो, त्यही भएर त्यति चाहिँ अप्ठ्यारो लागेन।
सानो काम के गर्नु, पछि खुलेपछि मलेसिया नै जान्छु, उता भए महिनाकै 70,000 रुपियाँ कमाई हुन्छ भनेर सोचेको भए सायद आजसम्म पनि लाल बहादुरका दिन पर्खाइमै बित्थ्यो, किनभने अहिलेसम्म पनि कोरोनाको जोखिमका कारण मलेसियाले विदेशी श्रमिकलाई प्रवेशमा अनुमति दिएको छैन। तर उहाँले त्यसो गर्नु भएन, सानोतिनो जे होस् काम थाल्नुभयो, त्यो काममा मेहनत गर्नुभयो, आफैले काम थालेपछि उहाँलाई थप आइडिया भयो, काम गर्ने तरिका बुझ्नुभयो, लगानी र बजारको बारेमा जानकारी लिनुभयो। अब त उहाँले आफ्नो मालिक आफै हुँदाको फाइदा र सहजता पनि बुझिसक्नु भएको छ।
सबैभन्दा मेहनत गर्नुपर्छ, लागिरहनु पर्छ, गरौँ गरौँला भनेर त्यतिकै गरेर छोड्यो भने त हुँदैन नि, लागिरहनु पर्छ, आइडिया लिइराख्नु पर्छ होइन, सल्लाह लिइराख्नु पर्छ, आइडिया त्यस गरेपछि हुन्छ भन्ने दुःख भए पनि त, नेपालको काममा दुःख भयो नि त सुकै जस्तो लाग्छ, तर किनभने विदेशमा सुकै भए पनि त दुःख जस्तो लाग्छ, त्यही हो अर्काको देशमा अब अरूले अब यताउति केही भने पनि त दुःख लाग्छ, यताउति हुन्छ, अब उनले अब होच्याएर बोल्छ विदेशमा होइन, अब नराम्रो दृष्टिले हेर्छ, काम गर्ने आएको भाइरबाट यताउति भन्ने हुन्छ उनीहरूको उमा होइन, अब त्यही हो उहाँको मान्छेले त अब विदेश नेपाली यहीँहरू त केही नभएर आएको भने जस्तो गर्छ कि, अनि आफ्नै देशमा राम्रो हो भन्ने लाग्छ मलाई।
नेपालबाट रोजगारीका लागि विदेश जाने धेरैले भन्ने गर्छन्, देशमै रोजगारी पाएको भए किन जान्थे र विदेश। लालबहादुर पनि एसएलसी दिने बित्तिकै विदेशिनीको कारण देशभित्र रोजगारी पाइँदैन भन्ने मानसिकता नै थियो, तर अहिले उहाँलाई लाग्छ त्यो सोच गलत रहेछ। साथमा लगानी हुँदैन, लगानी जुटाउने उपाय पनि, तर विदेश जाँदा म्यान पावरलाई बुझाउने लाखले परिवारको काखमा बसेर काम थाल्ने हो भने ज्यान पाल्न परदेश नै जान नपर्ने रहेछ, काम गर्न आफूले गरेको उत्पादनलाई बजारसम्म लैजान लागि पर्ने हो र निरन्तर मेहनत गर्ने हो भने असम्भव त केही पनि रहेनछ। लालबहादुर भन्नुहुन्छ, साँच्चै देशभित्र कमाउँदाको मजा विदेशमा छैन, त्यसैले विदेशमा अरूको गुलामी बन्नुभन्दा आफ्नै देशमा गरिखानु बेस भन्नुहुन्छ लालबहादुर।
सबैलाई के भन्छु भने, किनभने सानो लगानी गरेर आफ्नै देशमा सानो लगानी गरेर उपलब्धि हुन्छ, आफ्नै देशमा बसेर गरिने खानुस् भनेर उहाँलाई, किनभने विदेशमा गएर अर्काको गुलामी बनेर बस्नुभन्दा होइन, आफ्नै देशमा गरेर खानुस् भन्न चाहन्छु।
तरिका जान्ने हो भने कमाई गर्न विदेश नै जान नपर्ने रहेछ भन्ने कुरा त लालबहादुरकै अनुभवले देखाएको छ, र यस्तो अनुभव अरूसित पनि छन्। तिनै मध्येका एक हुनुहुन्छ इलामका राजकुमार राई। विदेशमा 2-4 पैसा कमाएपछि गाउँघरमै केही गर्छु भन्दा भन्दै राजकुमारको 14 वर्ष विदेशमा बिते। मलेसिया, साउदी र कतार 3 देश पुग्नुभयो, तर देशभित्रै केही गर्ने योजना भने यी 3 देश सार्दा पनि पूरा भएको थिएन।
तर महामारीले परदेशको बाटो रोकेपछि 14 वर्षदेखिको सपना अहिले पूरा हुँदैछ। घरबाट बिदा लिएर मलेसिया जान काठमाडौँ आइपुगेपछि राजकुमारलाई उडाउने जहाज उडेन। जहाज नखुल्ने भएपछि गाडी चढेर काठमाडौँबाट घर पुगेपछि बाख्रा पाल्न थाल्नुभयो। स्थानीय काम र परिस्थिति अनुसार थालेको कामले अहिले उहाँको सोच नै फेरिदिएको छ। आफ्नो फेरिएको सोच र थालेको कामको कुरा राजकुमारले इलामका उज्यालो सहकर्मी सुजाता सुनवारसँग साट्नु भएको छ।
काठमाडौँ 2 महिना बसेर अनि नहुने रहेछ भनेर फेरि छिर्केर आएर अनि त्यो व्यवसाय थालेको।
नेपालमै विदेशको जतिको मेहनत गर्न सक्यो भने विदेशमा जतिकै कमाई गर्न सकिन्छ कि सकिन्न, के लाग्छ?
अब त्यही त, विदेशको जति नै गर्नु भयो भने त यहाँ त्यति नै निरन्तर दिएर गर्नु भने त त्योभन्दा पनि धेरै हुन्छ नि। नेपालमै पनि अब काम गर्नु सक्दा होइन, परिश्रम चाहिँ गर्नु पर्यो होइन, यहाँ पनि अब गर्दा चाहिँ सुनै फल्दो रहेछ होइन, विदेशमा गएर सुन होइन, अब त्यहाँ चाहिँ हरेक दुःखहरू हुन्छ, यस्तो दुःखहरू त कति अब गरियो होइन, कत्तामा गएर जेलमा पर्यो, त्यही अलिक दुःख चाहिँ त्यस्तै हो, त्यसमै हो, विदेश गएर पनि यस्तो हुँदो रहेछ भन्ने।
जेल पढ्नुको कारण चाहिँ के थियो?
आइडी नदिएर नि कम्पनी त्यो सब सप्लाई रहेछ अनि सप्लाई भएपछि अनि त्यस्तो जहिले पुलिसले समाएको समाकै
कस्तो लाग्थ्यो त्यो बेलामा चाहिँ
धेरै दुःख लाग्थ्यो नि अब नेपालमा केही गर्दा पनि हुन्थ्यो कि जस्तो लाग्थ्यो नि अर्काको देशमा त्यो पनि होइन
बाख्रा पालन सँगसँगै खेती चाहिँ कुन कुन खेती लगाउँदै हुनुहुन्छ अथवा लगाउने
धान मात्रै हो अहिले
जीविकोपार्जनको लागि मात्र होला कि बिक्री गर्ने तरिकाले नै गर्नु भएको छ
बिक्री गर्ने तरिकाले नै गरेको छ
गत वर्षको तुलनामा यो वर्ष त खेती विस्तार गर्नुभयो होला नि बिक्री गर्ने तरिकाले गरेपछि जति चाहिँ विस्तार गर्नुभयो
अब यो साथीलाई अब खायो भने यसो 20-30 मुठी चाहिँ धान बेचिन्छ होला
बजारको व्यवस्थापन कसरी गरिराख्नु भएको छ अथवा गर्ने सोचमा हुनुहुन्छ कस्तो छ
अब अहिलेसम्म चाहिँ राम्रै छ भनौँ न
घरमै किन्न आउँछन् व्यापारीहरू धान बिक्री गर्नको लागि बाख्रा बिक्री गर्नको लागि चाहिँ समस्या छ भनेर चिन्ता
समस्या त छैन अब बाख्रा त्यो जे गर्नको लागि पनि समस्या चाहिँ होइन यहाँ आइहाल्छ होइन
यहाँको बाख्रा पालन गर्ने जुन तरिका छ नि त्यो तरिका चाहिँ परम्परागत तरिकाबाटै पालिराख्नु भएको छ कि आधुनिक तरिकाले केही फरक तरिकाले बाख्रा पालन सुरुवात गर्नु भएको छ कस्तो छ
आधुनिक तरिकाले नि गरेको छ
सुरुमा बाख्रा कतिवटा लगाउनु भएको
माउहरू 20-25 जति छ होइन अरू बोकाहरूसँग 35 जति छ होला
पछिल्लो समय अब कति संख्यामा पुर्याउने भन्ने योजना यहाँको
50 पुर्याउने लक्ष्य हो
कसरी हामीले बाख्रालाई स्याहार गर्यौँ भने चाहिँ बाख्राबाट आमदामी लिन सकिँदो रहेछ यहाँको अनुभव सेयर गरिदिनु न थोरै
त्यो मुख्य त अब घाँस हो दाना पानी अब सबै हेर्नु पर्यो होइन अनि त्यहाँबाट खाने हो नि त
कहिले काहीँ चाहिँ व्यवसाय सुरु गर्दाखेरि जति हामीले लगानी गरेका हुन्छौँ त्यो लगानी भोलिको दिनमा उठ्न सकेन भने बिचमा घाटा भयो भने चाहिँ यो व्यवसाय छोडिदिन्छु भनेर कतिजनाले त
छोडेको
लक्ष्य अब तपाईँको नहोला होइन कतिजनाको उदाहरण व्यवसाय सुरु गरेको हुन्छ व्यवसाय सुरु गरेपछि अचानक बिचमा केही भएर नाफा हुनु पनि तर घाटा भइदियो भने तपाईँलाई पनि त्यही खालको समस्या आइलाग्यो भने चाहिँ तपाईँले यही पेसालाई निरन्तरता दिनुहुन्छ कि होइन यो छोडिदिन्छु भन्ने खालको सोच बनाएर थालनी गर्नु
दिनै भयो नि यसमै दिनु पर्यो नि अब मर्यो यताउता घाटा लाग्यो भने पनि अब छोड्नु चाहिँ भएन अन्त दिइबस्नु पर्यो बढाउनु पर्यो
अब जिन्दगीमा कहिले विदेश नगइकन व्यवसायलाई नै निरन्तरता दिएर जेल खेलको मान्छेले बनाउँछु
हजुर हजुर नजाने हो अब नजाने हो मेरो अब पासपोर्ट पनि काठमाडौँ ठिकै छ अनि चाहिँ अब विदेश चाहिँ नजाने हो भन्दै कसै नजाओस् पनि भन्छु क्या भन्नु चाहिँ म तर अब जानेको हेल्छ होइन जानेलाई अब आफ्नो आफ्नो चाहना हुन्छ भन्छ मान्छेले ए यो विदेश गएर यो कमाएर आएको छ अनि हामीलाई चाहिँ नजाओस् भन्छ भन्ने हुन्छ नि त मान्छे घरै
सोचेहरू
त्यहाँ गएर भोगेपछि मात्रै थाहा हुन्छ विदेश कस्तो रहेछ भन्ने त नआएको मान्छेलाई त अब त्यस्तो हुन्छ नि त पहिला हामी पनि त त्यही भन्छौँ अनि त्यहाँ गएर दुःख पीडाहरू भोगेपछि हामी थाहा हुन्छ यस्तो हुँदो रहेछ नेपालमा यस्तै काम गर्दा पनि त्यो भन्ने चाहिँ
यहाँले चाहिँ व्यवसाय सुरु गर्नुभयो व्यवसाय सुरु गरिसके पश्चात चाहिँ कतैबाट साथ सहयोग मिल्यो भने सजिलो हुन्छ नि स्थानीय तहबाट चाहिँ
त्यस्तो
खालको सहयोग मिल्यो भने चाहिँ यहाँलाई अझ व्यवसायमा सक्रिय भएर लाग्नको लागि सहयोग मिल्छ के भन्नुहुन्छ
त्यही त अब सहयोग चाहिँ अब कतैबाट आएदेखि जान्छ र राम्रो हुन्थ्यो झन् अब व्यवसाय बढ्थ्यो भन्ने चाहिँ मेरो पनि सोचाइ हो तर अब अहिलेसम्म चाहिँ त्यस्तो के भएको छैन होइन आइन्दा मिल कुनै समयमा अब मिल्छ कि भन्ने आशा सन्चै छ
घर परिवारको साथ सपोर्ट कतिको मिलेको छ यहाँलाई
घर परिवारको सपोर्ट नभए त अनि चल्दै चल्दैन नि त
नेपालमा आएर मेहनत सुरुवात गर्नु भएको छ कतिको सन्तुष्ट हुनुहुन्छ
सन्तुष्टै त हो नि अब नेपालमै बसेर अनि व्यवसाय गरेर सबैसँग परिवारसँग बस्नु पाउँदा सन्तुष्ट त मान्छे भइहाल्छ नि
यहाँको भावी योजनाको बारेमा भन्नु न के छ भावी योजना
योजना त अब के हो नि बाख्रा फर्म अब खोले तिनीहरूलाई त्यसलाई निरन्तर दिने हो बस्ने हो अब त्यो त मेरो चाहिँ लक्ष्य नै थियो
सुन्नुभयो कोरोनाका कारण विदेश जान नपाएपछि देशमै स्वरोजगार बनेका इलामका राजकुमार राईका अनुभव यस्ता अनुभव अरूका पनि छन् केही छिनमा हामी साउदीबाट छुट्टीमा आएका तर लकडाउनले फर्कन नपाएपछि अलैँची खेती थालेका याम राई र छविलाल अधिकारीसित भेटघाट गर्छौं देश परदेश सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा अहिलेसम्म सुन्नुभयो विदेशबाट विदामा घर आएका र महामारीका कारण यतै रोकिएका लालबहादुरले तरकारी खेती र इलामका राजकुमार राईले बाख्रा पालेर कमाउन थालेको कुरा।
कार्यक्रममा अब सुनौ विदेश जाने बाटो बन्द भएपछि अलैची खेतीमा लागेका इलामकै एम राईलाई।
पहिलो कुरो विदेशमा बसेको क्रममा चाहिँ आफूले अलिकति अनुभव बटुलेको अथवा दुःख पाएर चाहिँ अनुभव बटुलेको टाइम होइन। अब मेरो आफ्नै ठाउँमा कुनै अब यस्तो खेतीबारी गर्छु अथवा कुनै व्यवस्था सहित कामहरूलाई चाहिँ अगाडि बढाउँछु भन्ने योजनाहरू त आइ नै हाल्छ विदेशमा होइन। अब जति पनि नेपालमा बसिन्जेल त्यस्तो अलिक सोच विचारहरू आउँदैन। त्यतिखेर विदेशमा पुग्छ दुःख पाउँछ मान्छेले त्यतिखेर चाहिँ अब के सोच्छ भने ओहो मेरो ठाउँमा आफ्नै ठाउँमा मैले अलिकति मेहनत गरेको भए आफ्नै साथी सङ्गी आफ्नै सबै बाबुआमा अथवा इष्टमित्र हुन्छ तर यहाँ आएर चाहिँ अब दुनियाँ यस्ता उस्ता भन्ने आफन्तहरू हुँदैन। तैपनि यस्तो आफ्नो ठाउँमा गऱ्यो भने चाहिँ केही टाइमलाई पनि अब हल्का तरिकाले बिताउन सकिन्छ भनेर चाहिँ सोचेहरू आउँछ।
अलैँची खेतीमा तपाईँ लाग्नु भएको छ होइन, व्यवसायिक ढङ्गले अलैँची खेती गर्छु भनेर, यो व्यवसाय नै किन रोज्नु भयो? अरू व्यवसायहरू पनि रोज्न सकिन्थ्यो।
यो व्यवसाय चाहिँ कसरी भने एउटा भूगोलको आधारमा जुन मेरो जमिन छ त्यसमा चाहिँ अलिक खेपिलो पाटा छ होइन, त्यसमा अब धान मकै यस्तो चिजहरू अलिक असम्भव छ बढी पर्ने, पछि हिउँदामा पनि शीत झर्ने, त्यसमा अन्न बाली चाहिँ त्यति सप्राउने नहुनाले मैले चाहिँ त्यसमा चाहिँ अलैँचीको काम चाहिँ सुरु गरेको।
लगानी कसरी जुटाउनु भयो?
लगानी त अब खासै लगानी त छैन, अब घरमा घरको काम सँगसँगै त्यसलाई चाहिँ अगाडि बढाएको।
गाउँमा नै अलैँचीको बिरुवा किन्नु भयो अनि घरैमा लगाउनु भयो कि घरैको अलैँची चाहिँ ठुल्ठुलो बोट हुन्छ नि अलैँचीको, त फारेर रोप्नु भएको?
बोट फारेर पनि त्यसमा अगाडि अगाडि त्यसलाई निकालेर फालेको बोट हुन्छ होइन, त्यसलाई चाहिँ त्यतिकै फालिराख्दाखेरि मुना आउँछ, एकदम राम्रो मुना आउँछ। त्यसलाई त्यतिकै छोड्यो एक वर्ष दुई वर्ष त्यहाँदेखि सर्लकै सार्ने बेला हुन्छ होइन, सार्ने बेला भएपछि चाहिँ चट्ट सार्दिएपछि चाहिँ सर्लक सर्लक जागेर आउँछ। त्यसलाई गोडमेल गरिरहनु पर्यो, सिँचाइ गरिरहनु पर्यो। तपाईँको सिँचाइ गरिरह्यो भने लगभग डेढ वर्ष दुई वर्षदेखि दिइहाल्छ आम्दानी।
कहिलेकाहीँ चाहिँ हामी परम्परागत खेती प्रणालीलाई अपनाउँछौँ होइन, आधुनिक खेती प्रणाली अपनाउँदैनौँ, जति मेहनत गर्छौँ त्यो अनुसारको उत्पादन हुँदैन। यहाँले चाहिँ कसरी खेती प्रणाली अपनाएर खेती गरिरहनु भएको छ?
अब खेतीहरू चाहिँ अब पहिलाकै ढाँचामा पहिलाकै तरिकामा अब गरिराखेको छ। अब जुन मैले अलैँचीहरू चाहिँ कस्तो तरिकाले गरेको छु भने अब खासै अब ठुलो लगानी त होइन, अब थोरै थोरै अब बडा चाहिँ अब सुरु गरेको मैले। पहिल्यै पनि मेरो थोरै त थियो अलैँची होइन, अब त्यति म विदेशीको टाइममा चाहिँ त्यो मेरो अलिक मासिँदै गएछ अनि जब म फर्केर आएँ त्यतिखेर चाहिँ फर्केर आएपछि चाहिँ अहिले गोडमेल गरेर चाहिँ अलिक राम्रो ठाउँहरू बनाएको छु, अलिक बोटहरू राम्रोहरू आएको छ। अब पूर्ति अब यसो पाइप पनि यसो 100 मिटर जति पाइप किनेर यसो सिँचाइ गर्छु, त्यही पाइपले सार्दै सार्दै अब सबै एकैचोटि भ्याउने गरी पाइप किन्ने त अब आर्थिक भएन अनि अब 100 मिटर पाइप ल्याउँछु, त्यही पाइपले चाहिँ यसो सिँचाइ गर्छु। ठिकै अब यसपालि ठिक ठिकै अब आम्दानी दियो भनौँ न, त्यस कारणले अब मेरो चाहिँ सोचै अब यसैमा यही लाइनमा गइरहने।
विदेश पुगेर मेहनत गर्नुभयो, नेपालमा पनि मेहनत गर्दा हुने रहेछ भन्ने मानसिकता तयार पारेर अहिले खेती किसानीमा लाग्नु भएको छ होइन, यहाँले खेती गर्दै गर्दाखेरि यहाँलाई भएको समस्याहरू चाहिँ के के छ?
खेतीमा त समस्या त अब त्यस्तै हो, अब यस्तो यो अदुवाहरू रोप्यो अब त्यसमा अब विषादी चिजहरूको जरुरत हुन्छ, अब त्यो पाइँदैन, दुःख लाग्छ। अब कस्तो लाग्छ भने अब गर्न त गरिन्छ तर यो गर्दा गर्दै अब त्यसलाई चाहिने चिज अब हर चिज औषधि विषादीहरू चाहिँ नपाउँदा चाहिँ अलिकति दुःख लाग्छ।
यहाँले जस्तै म पनि व्यवसाय सुरु गर्छु भन्ने सोच भएका जो युवाहरू छन् नि त्यस्ता खालका युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ?
होइन अब व्यवसाय अब गर्नुपर्छ, अब जस्तै अब हर चिजलाई अगाडि बढाउनको लागि व्यवसाय गर्नै पर्छ अब युवाहरूलाई के म गर्छु भन्ने हुन्छ नि त्यसलाई चाहिँ अब हर कुरामा नसके तापनि एउटा हौसलाको रूपमा चाहिँ अब साथ दिनुपर्छ। मेरो आफ्नै तरिकाको व्यवसाय त्यसरी नै चलिरहेछ होइन, जति पनि अब यो इन्टरभ्यू सुन्ने साथीहरूलाई एउटा के भन्छ एउटा हौसलाको साथ काम गर्नु होला र गरे अब हाम्रै ठाउँमा जे पनि हुन्छ हुनको लागि तर समयले हर कुराले साथ दिएन भन्दैमा चाहिँ अब त्यसलाई चटक्कै छोड्यो भने चाहिँ हामी यहाँ भोलि गएर आफै पछाडि पर्ने कामहरू हुन् भन्न चाहन्छु।
कोरोनाले विदेशको बाटो बन्द भएपछि देशभित्रै कमाईको बाटो पहिल्याएका युवाका कुरापछि अब अलि फरक प्रसंग, तर कुरा त कृषिकै हो। लालबहादुर, राजकुमार र यामले विदेशको बाटो बन्द भएपछि देशभित्रै अवसर खोजे, तर इलामकै छविलाल अधिकारी चाहिँ विदेश पठाउने म्यान पावरको काम छाडेर अहिले कृषि र पशुपालन व्यवसायमा लाग्नु भएको छ। 2070 सालमा मलेसिया जाँदा पनि दाईको म्यान पावरका लागि उतैबाट काम गरेका छविलाललाई विदेशमा नेपालीले गरेको दुःख देखेपछि म्यान पावरको काम गर्न दिक्क लाग्यो।
विदेशबाट फर्किएपछि उहाँ कृषि र पशुपालनमा लाग्नुभयो। एक वर्ष भयो काम थालेको, अहिले आफ्नै हातले लगाएको तरकारीले बारी ढाकिएको छ, बाख्रा र खसीले खोर भरि भराउ छ। कार्यक्रममा अब सुनौ छविलालको मलेसिया म्यान पावर र खेतबारीको कुरा।
विदेशमा भनेको अलिकति अरूको शासन चल्छ होइन, अब हाम्रो नेपालमा भनेको चाहिँ आफू खुसीले आफ्नो जुन भित्री मनले के गर्छु भनौँ त्यो गर्न पाइन्छ। नेपालमा गरेको कामबाट चाहिँ आत्मसन्तुष्टि पाइने, हुन त अब पैसाकै कुरा गर्ने हो भने त कमाइ त विदेशमा नै राम्रो हो मेरो देखाइमा, तर पैसालाई मात्रै नहेरेर परिवार आफ्नो मनको शान्ति जुन आनन्द हुन्छ नि त्यो भनेको चाहिँ यहीँ बसेर मिल्छ। जस्तो अहिले सुरुवाती समयमै कृषिबाट धेरै सफलता अथवा धेरै आमदानी दिन नसके पनि यसो भनेको प्र्याक्टिस बढ्दै जाने हो, एक दिन अवश्य सफल हुन्छ भन्ने लक्ष्य लिएर बढ्दैछु म। यहाँ भनेको आफ्नो परिवारसँग रहन पाइयो, उहाँ भनेको एक्लै हुन्छ कहिलेकाहीँ, जस्तो चाडपर्वहरूमा भनेको चाहिँ अलिकति मनमा खिन्नता हुने, जस्तो त्यहाँ म हुन पाएँ यसरी रमाइन्थ्यो यस्तो केही गरिन्थ्यो भन्ने हुन्छ नि त। मलाई त एकदम हौसला पनि छ र जाँगर पनि छ अहिलेसम्म त, मलाई कुनै कुराले पनि अब चाहिँ म यो गर्दिनँ भन्ने बनाएको छैन कुनै पनि खेतीले होइन। अब यो मैले गरेको देख्दै गर्दाखेरि पनि अरू साथीहरू पनि जे पछ्याउने क्रममा हुनुहुन्छ नि त, फलो गर्ने क्रममा, त्यो हुँदाखेरि त मलाई धेरै खुसी लाग्छ नि।
के कारणले गर्दा निरन्तर जाँगरिलो बनिरहनको लागि सपोर्ट गरे?
मुख्य कुरा त आमदानी हो होइन, जस्तै यसपालिको लकडाउन भयो, यो मौसम भयो, यस्तो हुँदाखेरि पनि जस्तो मलाई कुनै कुराबाट घाटा छैन भने सबैभन्दा ठुलो ऊर्जा दिने त यही हो। अनि त्यसमाथि पनि जस्तो मैले लगाएको कुनै पनि बाली नष्ट नहुनु, बिग्रिएर नजानु, यही नै हो मेरो ऊर्जाको मुख्य कारण चाहिँ।
यहाँले बाली लगाउँदा कुन कुन बाली लगाउनु भएको छ, अनि व्यावसायिक ढङ्गले पशुपालन गर्नुभएको छ भने के केमा चाहिँ व्यावसायिक ढङ्गले गर्छु भनेर व्यवसाय सुरु गर्नुभएको छ?
अब यो पशुपालनमा त मेरो बाख्रा र लोकल कुखुरा छ अहिलेसम्मको चाहिँ होइन, अब भोलिको दिनहरूमा त जस्तो मैले गाई सोच्दैछु, अब ब्रोइलर कुखुरा सोच्दैछु होइन, त्यो छँदैछ आफ्नो ठाउँमा। तर अहिले मैले गर्दै आएको भनेको व्यावसायिक रूपमा खेती भनेको एउटा मुख्य यसपालि त्यसको काँक्रा थियो मेरो खेतीमा, अनि अरू भनेको त त्यस्तै हो मौसम अनुसारको हाम्रो ठाउँमा जे हुन्छ नि त्यो मैले सबै थोकै लगाएँ, जस्तो खोर्सानी भयो, फर्सी भयो, इस्कुसको टुप्पा भयो, त्यो मैले दियो, अनि अहिले च्याउ पनि गर्दैछु होइन, अनि मसँग हाम्रो ठाउँमा जति जे हुन्छ त्यो भनेको मैले सबै कुरामा ट्राई गरि नै राखेँ।
त्यतिको धेरै जाँगरिलो युवाले त विदेशमा गएर सात सात वर्ष बिताउन पर्थ्यो र जानुभयो विदेश।
अब त्यो बेलाको चाहिँ मेरो सबैभन्दा ठुलो कुरा घर परिवारको आर्थिक अवस्था नै थियो होइन, अनि हरेक कुरा मैले त्यति बेला भनेको केही गर्न सकेको थिएन, जस्तो मैले आफ्नो पढाइलाई पनि चाहिँ रोक्नुपर्ने अवस्था, जस्तो घरको अवस्था पनि अलिक के भन्ने त्यसलाई कमजोर भएको कारणले गर्दाखेरि गए होइन। अनि अब उहाँ पनि राम्रै कमाइ हुँदाखेरि फेरि अब जस्तो यहाँ आएर पनि केही गर्ने टार्गेट पुरा नहुन्छ त उहाँ पनि अलिकति केही आफ्नो बचत त गर्न सक्नु पर्यो नि त, जस्तो त्यो बचतले नेपालमा आएर फलानु ठाउँमा चाहिँ यस्तो चाहिँ म लगानी गर्छु भन्दा चाहिँ यति पैसा भयो म यसो गर्न सक्छु भन्ने कुरा लक्ष्य लिएपछि मैले यति वर्ष बसेर चाहिँ यति पैसा हुन्छ मसँग यो पैसाले यसो गर्छु भन्ने भएकोले म 7 वर्ष चाहिँ बस्नै पर्ने भयो क्या।
विदेश उड्दै गर्दाखेरि नेपालमा आएर नै केही गर्छु भन्ने सपना पहिले नै योजना बनाउनु भएको थियो अनि विदेश
जानु मेरो लक्ष्य त जहिले पनि यही गर्छु भन्ने थियो। जस्तो म विदेश जानुभन्दा अगाडि मैले एसएलसी दिनुभन्दा अगाडि पनि म मेरो जति पनि साथीहरूलाई भन्थेँ म विदेश कहिल्यै जान्न कुनै देश जाँदै जान्न भन्थ्यो। तर अब जस्तो यहाँ केही गर्न नसक्ने अवस्था भएपछि एकचोटि मान्छे जसरी पनि केही गर्छु भन्ने भएको मान्छे त जानै पऱ्यो नि त। केही गर्छु यो ठाउँमा यतिसम्म चाहिँ हुन्छु भन्ने लक्ष्य लिएपछि अब मैले यसरी गर्नै पर्छ भनेर म जान बाध्य भएँ क्या। अहिलेसम्मको जति पनि लगानी छ यो भनेको मेरो आफ्नै कमाई प्लस मेरो दाजुभाइ साथीभाइसँग अलिअलि ल म यसो गर्दैछु भनेर ल अन्त ठिकै छ म यसो यतिसम्म दिन्छु भनेर दाजुभाइ साथीभाइहरूको सहयोगबाट अहिलेसम्म मेरो मिलिरहेछ। अब त जस्तो मेरो मैले गर्दै गएको जुनै कृषि भयो बाख्रा पालन भयो कुखुरा भयो यिनीहरूबाट मेरो आमदानी सुरु भयो जस्तो मैले अब अरूमा निर्भर रहनु पनि परेन। यसैलाई चलाउँदै जाँदाखेरि त मेरो अहिले लगभग रोटेसन मिल्दै छ जस्तो म यति नै गर्छु यसैलाई निरन्तरता दिन्छु भन्दाखेरि मलाई पुग्दो छ। तर अब मैले चाहिँ यसलाई अलिकति क्राइटेरिया बढाएर अलिक ठुलो लगानीमा गर्छु भनेर अहिले जस्तो म लोनको प्रोसेसमा छु।
लोन लिएर पनि व्यावसायिक ढङ्गले नै अगाडि बढ्ने भन्ने योजना यहाँको यहाँले धेरैवटा बालीहरू लगाउनु भएको छ होइन बजारको व्यवस्थापनमा चाहिँ समस्या भएको छ कि छैन?
अहिलेसम्म कुनै पनि उत्पादन भएको वस्तु बजारसम्म लैजानको लागि कुनै समस्या छैन। गाउँमै व्यापारी भयो सहकारी भयो सबै कुराको सेवा छ होइन हो बरु मूल्यमा होला घटबड भने जस्तो भाव नहुने त्यो भनेको त छँदैछ। तर कुनै पनि वस्तु नबिक्ने यो चाहिँ नबिक्ला कि भन्ने समस्या छैन। अहिले
व्यवसाय सुरु गर्दै गर्दा चाहिँ कसरी सुरुवात गर्यो भने चाहिँ पछि समय फेरि निरन्तरता दिन सकिन्छ के भन्नुहुन्छ?
अब सुरुवाती क्रममा त थोरै अलिकति गर्ने मान्छेसँग बुझ्नुपर्ने हुन्छ होइन कसरी गर्दै हुनुहुन्छ कुन तरिकाले गर्नुभएको छ बजारको व्यवस्थापन के छ त्यो पहिला हामीले अलिकति अध्ययन गर्ने त्यो विषयमा होइन सम्पूर्ण कुराहरू मिलिसकेपछि मात्रै त्यो अगाडि बढ्ने हो क्या। जस्तो बजारको के छ कुन वस्तुमा कति उत्पादन हुन्छ कुन बिउ रोप्ने त्यो सबै कुरा मिलिसकेपछि मात्रै हामीले खेती सुरु गर्ने हो। एकै प्रकारले नगर्ने क्या जम्मै गर्दाखेरि जस्तो टमाटर रोप्दैछौँ भने हामी 1000 बोट रोप्दैछौँ भने 500 बोट टनेलभित्र रोप्ने 500 बोट टनेलभन्दा बाहिर रोप्ने दुईटामा खर्च कुनमा ज्यादा आउँछ कुनमा नाफा ज्यादा आउँछ त्यो सबै हामीसँग त डिटेल रहेको हुन्छ। त्यो अनुसारले जस्तो टनेल किन्दा कति खर्च हुन्छ त्यो टनेलको घर बनाउन कति खर्च हुन्छ त्यो एक सालको लागि तर हामीले त्यसबाट त्यो टनेल नबिग्रिन्जेल नफाटिन्जेल त्योबाट आम्दानी लिइरहन सक्छौँ। त्यहाँभित्र तपाईँले साग लगाउनु भयो भने साग एकदम नरम हुने त्यसको स्वाद मिठो हुने त्यस्तो हुन्छ यो टनेलभित्रको खेतीमा। कृषि पेसा भनेको त मेहनत र परिश्रम त हो। मेहनत र परिश्रम गरिरहने हो भने त अब हिजोको कृषिमा लाग्नुभन्दा अगाडि जति पनि म अल्छीपना छ जस्तो जोस जाँगर छैन भने त कृषि पेसामा आउनु भनेको त त्यो जति पनि छ आफूसँग त्यसलाई सिध्याउनु मात्रै हो।
2013 सालबाट नै काठमाडौँको सिनामङ्गलमा चाहिँ डिडी ह्युमन रिसर्च मेन पावर छ छोडेर पनि कृषि पेसालाई अँगाल्नु भयो खास
यसको कारण त अब म मलेसिया नै हुँदाखेरि दाइले खोलेको मेन पावर हो। मैले त्यति बेलै म मलेसियामा हुँदाखेरि एजेन्टको काम पनि गरेँ मैले सेक्युरिटीहरूको डिमान्ड पनि पठाएँ मैले आफ्नै गाउँको दाईहरू पनि जानुभयो भने मैले पठाएकै डिमान्डमा पनि तर उहाँ जाँदाखेरि पनि दाईहरूले पनि कम्प्लेन गर्नुभयो म आफैले पनि नराम्रो लाग्यो नि त दाईहरूलाई नै भने यस्तो हुँदैन भने भोलि अर्को जुन पराए भन्छौँ त्यो मान्छेले त हामीलाई राम्रो शब्दले त कहिले पनि बोलाउँदैन कहिले पनि कुरा गर्दैन। यो व्यवसायमा कहिल्यै पनि इज्जत होला अथवा आत्मसम्मान होला भन्ने कुरा मलाई खासै अनुभव भएन क्या। अनि ती नराम्रा शब्द सुन्नुभन्दा केही पैसाको लागि ती नराम्रा शब्द सुन्ने कसैको गाली सुन्ने त्यो त ममा क्षमता छैन। त्यो भएर मैले त्यो जुन व्यवसाय भन्दा नि कृषि व्यवसायलाई चाहिँ सबैभन्दा उत्कृष्ट मानेर सीमा लागेको हो।
जो व्यक्तिले चाहिँ व्यावसायिक ढङ्गले म पनि छु व्यावसायिक रूपमा आबद्ध भएर जीविकोपार्जन गर्छु भन्ने जो जसले सोच बनाउनु भएको छ नि त्यस्तो सोच बनाउने युवाहरूलाई तपाईँ के भन्नुहुन्छ?
लगानी भएर के गर्ने भन्ने कुरा पनि दुविधामा हुनुहुन्छ। कोही लगानीको कारण म कृषिमा लाग्न पनि सकेको छुइनँ भन्ने पनि हुनुहुन्छ। म धेरै साथीहरूलाई भेट्दाखेरि पनि म तपाईँहरूले के गर्न आँट्दै हुनुहुन्छ जस्तै यो गर्दाखेरि चाहिँ यस्तो हुन्छ है भन्ने कुराहरू त उहाँहरूलाई सल्लाह त दिने नै गर्छु। जस्तो मेरो चिन्जान भएको दाईहरू कोही पसलमा भेटिन्छ भने उहाँहरूले मान्छेले यो विषयमा सोध्छ, तपाईँले बताइदिनु है उसले यो गर्न खोज्दैछ, यस्तो काम गर्न खोज्दैछ, यो पालन गर्न खोज्दैछ भन्नुहुन्छ। मैले जानेको कुराहरू उहाँहरूलाई जहिले पनि सिकाउने गर्दछु, मैले बताउने गर्दैछु। त्यो हुँदाखेरि तपाईँहरू जति पनि म जस्तो युवाहरू हुनुहुन्छ, अब मेरो चाहिँ समस्या भन्ने हो भने जुन बेला मसँग लगानी थिएन त्यो बेला त म विदेश जानु हुँदैन भन्ने त थिइन नै होला। तर जुन कि अहिले हामी विदेश जानलाई 1-2 लाख रुपियाँ लगानी गर्छौँ, त्यही लगानी कृषिमा लगानी गर्ने हो भने होला सुरुको साल हामीलाई त्यत्रो धेरै आमदानी मुनाफा हुँदैन। त्यो भएर तपाईँहरूले विदेश जानुभन्दा पनि त्यो पैसालाई थोरै बढाएर कृषिमा लगानी गर्नु, पहिलो साल सुरु गरेको साल आमदानी नभए तापनि दोस्रो तेस्रो वर्षदेखि तपाईँहरूले विदेशमा जति नै त नभनौँ अथवा कसैको अरू त्यस्तै उस्तै सामान्य कामदारको भन्दा त राम्रै सेलरी हुन्छ, 30-40 हजार त हराउँदैन कृषिमा पनि। अब त्योभन्दा माथि कमाई हुने पनि छन् नि त विदेशमा, अन्त पैसाकै हिसाबले सबै कुरा नहेरौँ, आत्मसन्तुष्टि हेर्ने, भोलि के एउटा नाम सम्मान भोलि जीविकोपार्जनै गर्ने क्रममा पनि कुनै व्यवसाय व्यवहारको मान्छेलाई भोलि विदेशमै कमाएकै पैसाले मात्रै त जिन्दगी चल्दैन। त्यो भएर यो कृषि पेसामा कसरी हुन्छ पहिला सबै कुरा बुझेर कृषि पेसामा लाग्नुहोस्। कृषिमा कहिले पनि घाटै हुन्छ भन्ने हुँदैन, कृषिमा सफलता पाउन थोरै जाँगर मेहनत राख्नुहोस्, तपाईँहरू अवश्य सफल हुनुहुन्छ।
कोरोनाका कारण परेका समस्या र आफ्नो अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deessdesh@unn.com.np आफ्नो समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी 1 स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। मेसेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि बिदा हुन्छौ। नमस्कार।